الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز خواتین و حضرات آج منگل کا دن ہے منگل کے دن ہمارے ہاں حضرت مولانا روم رحمۃ اللہ علیہ ان کے مشہور افاق کتاب مسنی مولا روم کا درس ہوتا ہے پچھلی دفعہ 26ویں حکایت دفتر شبشم کی 26ویں حکایت شروع ہو چکی تھی جس میں جو دنیا کا حریص ہے اس کی مثال ایک چونٹی کے ساتھ دی گئی تھی جو گیہوں کے ایک دانے کے ساتھ کوشش کرتی ہے اور جوش میں آتی ہے اور کانپتی ہے کہ یہی سب کچھ ہے مطلب ظاہر ہے وہ تو دنیا میں بھی مطلب جو دنیا دار ہوتے ہیں وہ دنیا ہی کو سب کچھ سمجھتے ہیں ایک بزرگ نے مثال دی تھی کہ یہ بچے جب کھیلتے ہیں نا تو یہ کھیل کھیل میں بہت کچھ کرتے ہیں گروندے بناتے ہیں مٹی میں یا ریت میں پھر ان کو باقاعدہ گھر سمجھتے ہیں پھر اس پر آپس میں لڑتے ہیں تو انہیں میرے گھر خراب کر دیا یہ کر دیا وہ کر دیا اب یہ جو ہے نا مطلب اس پر بڑے ہنستے دیکھو نا بچے ہیں نا تبھی تو اس طرح کر رہے ہیں فرمایا کہ جس طرح بڑے بچوں پہ ہنستے ہیں نا اس طرح دیندار جو ہوتے ہیں صحیح معنوں میں وہ ان دنیا داروں پہ ہنستے ہیں جب دنیا کے معاملے میں ایک دوسرے کے پیچھے لڑتے ہیں باتیں کرتے ہیں کہ وہ سمجھتے ہیں کہ دیکھو اس سے یہ سب کچھ سمجھتے ہیں حالانکہ سب کچھ یہ نہیں ہوتا یہ تو بہت ہی زیادہ ہاں البتہ ہماری آزمائش کے لیے اس کے مالکانہ حقوق ہمیں دیے گئے ہیں کہ جیسے ہم مالک ہیں حالانکہ مالک تو ہم نہیں ہیں مالک تو اللہ تعالیٰ ہے لیکن ہمیں مالک بنا دیا گیا امتحان کے لیے کہ کیا کرتے ہیں لیب لوکم آسن وملا تاکہ دیکھے کہ مطلب آزمائش کر لے کہ کن میں تم میں سے کون اچھا عمل کر یہ ایک آزمائش گاہ ہے امتحان گاہ ہے جس میں ہر ایک کا امتحان ہو رہا ہے تو یہاں پر بھی حضرت ایک چونٹی کے ذریعے سے ایک دنیا دار کی مثال دیتے جو اس دانہ گیہوں پر مست ہے اور اس پہ ہی سب کچھ اپنا سمجھتا ہے کہ بس اگر یہ میرا ہے تو دنیا ساری میری ہے ہاں جی یہ بات ہے اسکجا جو ایم علم استر کے علم اسکجا جو ایم سلم استر کے سلم یعنی ہم تعلق مع اللہ کا علم کہاں سے تلاش کریں تعلق مع سو اللہ کے علم کو ترک کر دینے سے ہم تعلق حب مع اللہ کہاں سے ڈھونڈیں مع سو اللہ کے تعلق حب کو دنیا کو چھوڑ دینے سے یعنی علاج پہ ضد ہوتا ہے ہاں جی تو اگر تعلق مع اللہ ڈھونڈنا چاہتے ہو تو غیر اللہ کے تعلق کو چھوڑنا پڑے گا اور اگر اللہ کی محبت حاصل کرنے چاہتے ہو تو غیر اللہ کی محبت کو چھوڑنا پڑے گا مطلب یہ ہے کہ علاج بے ضرورت ہے اور ایسا ہوتا ہے یہ ایک باقاعدہ ایک عجیب نظام ہے یہ اس پر ایک کلام ہے میرا اس میں آخری شعر یہ مطلب بتا رہا ہے کہ جو کہ یہاں پر ہے اور میرے ساتھ یہ بات ہے کہ مجھے اپنا کلام یاد نہیں ہوتا مطلب اس کا مفہوم بعض دفعہ یاد ہوتا ہے لیکن اس کے اشعار یاد نہیں ہوتے تو اب مجھے یاد ہے لیکن اس کے اب اشعار مجھے یاد نہیں ہے کہ اشعار کیا ہیں تو ابھی انشاءاللہ میں بھی سنوں گا آپ بھی سنیں گے
Connected.
اور میرے خیال میں لوگ اس کو مبالغہ سمجھیں گے جب میں یہ بات کرتا ہوں تو مجھے اپنا اشعار یاد نہیں رہتے مجھے تو اتنا بھی یاد نہیں ہوتا کہ ایک غزل پڑھتا ہوں تو پھر اس کے بعد میں دوبارہ اس پہ جو نا وہ کرتا ہوں یعنی بار بار ادھر جاتا ہوں حالانکہ میں نے ابھی پڑھا ہوتا ہے اسی وقت پڑھا ہوتا ہے لیکن پھر میں دوبارہ جاتا ہوں مطلب आप लोग देखते होंगे, मतलब जाने वो एरेंज पे मैं ऊपर जाता हूँ, उसकी वजह ये है कि बस अल्लाह की इसमें हिकमत होगी जा रही। या करीम, एक पुश्तों के प्रोफेसर है तो उनका ख्याल ये है कि मेरे पुश्तों शायरी में इतना वो जज्ब नहीं है जितना कि उर्दू में है। तो मैंने कहा मेरे ख्याल में तो ऐसा नहीं है, मैं तो समझता हूँ कि पश्तों में ज़्यादा है। तो उन्हें फिर इस गज़ल का मिसाल दी, कहते हैं पश्तों में ऐसा कहो ना यानी मतलब पश्तों वाली, मतलब वो इससे गोए कि इतने मुतासर थे कि वो फरमा रहे थे कि यानी आपके पश्तों शार इसके बराबर नहीं है। खैर अरे कि अपना अपना सोच है, हम इस मसले में उनके साथ है नहीं, लेकिन बहरहाल जो उनका ख्याल है वो तो यही है।
दरे दौलत पे उसके जो भी आया, तश न लब निकला मैं मस्ती में, यहाँ पर कब से आया और कब निकला। दरे दौलत पे उसके जो भी आया, तश न लब निकला मैं मस्ती में, यहाँ पर कब से आया और कब निकला। उमक क्या जाने बहरे इश्क की सादा है हम कितने, उमक क्या जाने बहरे इश्क की सादा है हम कितने। नतीजा इसकी पैमाइश कभी सूए अदब निकला, नतीजा इसकी पैमाइश कभी सूए अदब निकला।
यानी अगर मैं चाहूँ कि मैं अपने इश्क की पैमाइश कर लूँ कि कितनी ज़्यादा है मुझे अल्लाह के साथ, तो यही वो है कि बेवकूफ़ी है, यही फेल होने की अलामत है। हाँ जी, कम कहाँ और कहाँ उसके साथ।
यहाँ चुप बाश कुछ पूछो नहीं, ये बहर हैरत है। यहाँ चुप बाश कुछ पूछो नहीं, ये बहर हैरत है। यहाँ चुप बाश कुछ पूछो नहीं, ये बहर हैरत है। यहाँ पर सर झुकाना ही तो मिलने का सबब निकला, यहाँ पर सर झुकाना ही तो मिलने का सबब निकला। जरा चश्मे तसव्वुर से जमाल उसका तो देखो ना, जरा चश्मे तसव्वुर से जमाल उसका तो देखो ना, जरा चश्मे तसव्वुर से जमाल उसका तो देखो ना, जरा चश्मे तसव्वुर से जमाल उसका तो देखो ना। क्यों महसूस होता है कि दम निकला तो अब निकला, क्यों महसूस होता है कि दम निकला तो अब निकला। मेरे तारे नफस को नफस के तारों ने उलझाया।
नफस से क्या होते हैं, मेरे तारी नफस, तारी नफस से मुराद रूह है। नफ्स की तार की मिसाल मतलब जो है ना वो है नफ्स के ख्वाहिशात। तो जो नफ्स के ख्वाहिशात है उसने हमारी रूह को घेरा हुआ है, मतलब इसको पनसा दिया है, इसको सही फैसला नहीं करने देता। तो ये उसके बारे में,
मेरे तारे नफस को नफ्स के तारों ने उलझाया, मेरे दस्ते तलब को उसने जब पकड़ा।
ये शेर जो है ना हज़रत मुजद्दद अलफ़सानी रहमतुल्लाह, हज़रत तानी रहमतुल्लाह अलैह के रिसर्च का एक पूरा कलेक्शन है। पहला शेर जो है ये हज़रत मुजद्दद साहब रहमतुल्लाह अलैह के रिसर्च का वो है, जामे शेर है। और दूसरा जो है ना ये हज़रत तानी रहमतुल्लाह अलैह, हाँ जी, तो वह है कि दो मुजद्दद ये तालीमात का जामे शेर है। पहला जो शेर है वो कह रहा है, पहला मिसरा, कि मेरे तारे नफस को नफ्स के तारों ने उलझाया। तो हज़रत मुजद्दद साहब मतलब फरमाते हैं कि हमारा रूह आशिक था, हमारा रूह आशिक था। जे तभी तो ये मुझे पूछा गया ना कि अलस्तु बिरब्बिकुम अला, क्या मैं तुम्हारा रब नहीं हूँ आला रब? तो कालू बला, सब ने कहा क्यों नहीं, इसका मतलब आशिक थे सब। अरवा तुम्हारा जो रूह है ये फंडामेंटली आशिक है। आजकल तो फंडामेंटलिस्ट दहशत गुरु को कहते हैं ना, नहीं असल में इसका मतलब ये नहीं, हमारा जो रूह है फंडामेंटली ये आशिक है, बुनियादी तौर पर आशिक है। लेकिन ये नफ्स के चक्कर में जब आ गया तो फंस गया। अब बहुत सारे लोग अच्छा काम करना चाहते हैं लेकिन नफ्स उनको नहीं करने देते। हाँ जी, जब वक्त आता है तो ले जाते। हाँ जी, तो ये मतलब ज़ाहिर है कि नफ्स की वजह से वो पंस गए। अब ये दूसरा मिसरा जो है ना वो हज़रत मुजद्दद तानवी रहमतुल्लाह अलैह का पूरा रिसर्च है। हाँ जी, फरमाया कि मेरे दस्ते तलब को उसने जब पकड़ा तो तब निकला, यानी मैंने जिस वक़्त इससे आज़ाद होना चाहा, यानी वो है कि मेरे अपने रूह को आज़ाद करना चाहा या सलूक तय करना चाहा, इसको सलूक कहते हैं, इसको सलूक कहते हैं ना, मतलब जा रहे कि नफ्स से आज़ादी जो रूह की है ये सलूक है। और मुझे ऐसा फरमाते, यही फरमाते कि मतलब सलूक के ज़रिए से रूह को आज़ाद किया जाता है। लेकिन बहरहाल तरीका जो बताया वो हज़रत ज़्यादा स्पेसिफिकली हज़रत तानवी रहमतुल्लाह अलैह ने जो आजकल के हालात के लिहाज से बताया वो ये बताया कि हम लोग कोशिश कर सकते हैं और हम कोशिश करेंगे, लेकिन जब अल्लाह ताला की तरफ से वो कोशिश कबूल हो जाती है तो खींच लेते हैं वो खींच लेते हैं और टाल लेते हैं दरमियान से, फिर वो नफ्स देखता रह जाता है। हाँ जी, मतलब ये वाली बात है। इसको कहते हैं जज्बे वहबी या जज्बे मुंतही, ये इसको कहते हैं। यानी पहले जज्ब जो है नक्शबंदी सिलसिले का वो सलूक के लिए है, सलूक तय करे, और दूसरा जज्ब वह भी सलूक के बाद है, जब सलूक कबूल हो जाए, सलूक तय करना जब कबूल हो जाए तो फिर वो जज्ब वह भी जो अल्लाह की तरफ से आता है मसाइल उसके ज़रिए से हालत है, वरना सलूक कभी भी मुकम्मल ना हो, कभी भी मुकम्मल ना हो। इसलिए अक्सर ऐसा होता है कि इंसान मेहनत करते 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 फेल होता रहता है, फेल होता रहता है, फेल होता रहता है, अचानक कामयाब हो जाता है। मतलब तो वो जो अचानक कामयाब होता है वो असल में वही बात है, बस अल्लाह पाक उसको उठा लेते हैं। हाँ जी, तो ये जो है ना ये वाली बात है कि मेरा दस्ती तलब को उसने जब पकड़ा तो तब निकला, उसका सबूत बाकायदा हदीस शरीफ है, वल्लज़ीन जाहदू फीना लनहदीयन्नहुम सुबुलना, जो मुझ तक पहुँचने के लिए मेहनत और मशक्कत करते हैं हम ज़रूर बेज़रूर उनको हिदायत के रास्ते सुझाएंगे। ये बात है। तो ये छोटा सा शेर है लेकिन रहा है इसके अंदर पूरा एक मानी का समंदर मौजूद है माशाल्लाह।
तो तब निकला मेरे दस्ते तलब को उसने जब पकड़ा, तो तब निकला قبول درخواست آنے کی.
اس شعر کے لیے میں نے پوری غزل سنائی آپ کو, جو حضرت مولانا روم رحمۃ اللہ علیہ کی جو بات تھی نا, ویسی وہ یہی بات ہے
کی پردہ نشین تب قبول درخواست آنے کی, کی پردہ نشین تب شبیر بے آب رونا محرم اس کا دل سے جب نکلا, شبیر بے آب رونا محرم اس کا دل سے جب نکلا.
یعنی ہم نے اللہ پاک کے ساتھ محبت کرنے کی کوشش کی اور اللہ پاک سے استدعا کی, دعا کی کہ اللہ تو ہمیں اپنا بنا دے, تو لے. تو یہ درخواست قبول تب ہوتی ہے جب اس کا غیر محرم یعنی دنیا اس کو ہم دل سے نکال لیں. جب اس کو دل سے نکال لیں تو پھر وہ آ جاتا ہے, یعنی اب ٹھیک ہے, اب تو آج آپ تو خلوت ہو گئی. حضرت عجاب مرزوب رحمۃ اللہ علیہ کا شعر ہے جس پر حضرت تانوی رحمۃ نے فرمایا تھا, اگر میرے پاس 1,00,000 روپے ہوتے تو میں یہ شعر پر آپ کو دے دیتا, میرے پاس 1,00,000 روپے ہوتے تو میں آپ کو اس شعر پر دیتا. وہ جگر مراد آبادی بہت جو شہنشاہِ تغزل اس کو کہتے ہیں, بہت بڑے شاعر تھے, لیکن تھے خواجہ صاحب کے دوست اور انہی کی وجہ سے پھر الحمدللہ آ گئے اس لائن کی طرف. تو ان نے کہا مجذوب صاحب یہ شعر مجھے دو, میرا سارے دیوان لے لو آپ, صرف یہ شعر مجھے دے دو آج, لیکن باقی میرا سارا دیوان لے لو. تو وہ کیا ہے, ہر تمنا دل سے رخصت ہو گئی, ہر تمنا دل سے رخصت ہو گئی, اب تو آ جا اب تو خلوت ہو گئی. ہاں مطلب یہ, یعنی میرے ہر تمنا جو دنیا کی چیزیں ہیں مطلب ساری کی ساری, بلکہ دنیا کی آخرت کی بھی, جنت کی بھی, دوسری بھی, ساری تمنا ہے میرے دل سے نکل گئی, تو اب جو ہے نا مطلب اب تو آ جا اب تو. میرے خیال میں شاید یہ نیٹ پر موجود ہوگا, یہ ضرور موجود ہوگا کیونکہ یہ بہت مشہور شعر ہے. اللہ کرے کہ میوزک ساتھ نہ ہو.
ہر تمنا دل سے رخصت ہو گئی, ہر تمنا دل سے رخصت ہو گئی, اب تو آ جا اب تو خلوت ہو گئی, اب تو آ جا تو خلوت ہو.
میں اس کو سنا سکتا تھا لیکن میں نہیں سنا رہا, حالانکہ میرا بہت محبوب کلام ہے, کیونکہ اس کے ساتھ جو یعنی آڈیشن کی گئی ہے یہ ناجائز ہے. بولے اس کو میوزیکل بنایا گیا, موسیقی کا جو حکم لگتا ہے وہ اس وقت لگتا ہے جب وہ کسی آلے سے وجود میں آ رہا ہو. نیچرلی آواز کسی کا کتنا ہی خوبصورت ہونا موسیقی نہیں ہے, موسیقیت ہے لیکن موسیقی نہیں, قدرتی آواز جس کی جو بھی جتنی خوبصورت ہو اس سے کوئی فرق نہیں پڑتا. وہ موسیقی کی تعریف میں نہیں آتا. لیکن جب آپ نے اس کو کسی آلے کے ذریعے سے حاصل کیا تو پھر وہ موسیقی ہو جائے گا انڈر دی کنڈیشن کہ وہ میوزیکل ہو جائے, کانوں کو بلی لگے اور ارگنائزڈ ہو جائے, تو یہ پھر مطلب یہ ہے کہ وہ پھر اس میں آ جاتا ہے تعریف میں, موسیقی کی تعریف میں آ جاتا ہے. اب یہاں پر یہ دیکھیں, یہاں پر اس کو سنتھیٹکلی کیا گیا ہے, سنتھیٹکلی کیا گیا ہے. یہ سب میں مجھے اس کے اوپر شک تو تھا لیکن کنفرم نہیں تھا. پھر میں نے بہت بڑے عالم سے پوچھا, انہوں نے مجھے سارے تفصیلات بتا دی. انہوں نے کہا کہ موسیقی کے حکم میں آتا ہے کیونکہ یہ آلے کے ذریعے سے وجود میں آیا ہے, یہ اس کے ساتھ جو آڈیشن ہوئی ہے نا کمپیوٹر کے ذریعے سے, کمپیوٹر آلے ہے نا, مطلب یہ جو آڈیشن ہو چکی ہے نا تو وہ آلے ہیں, تو اس کے ذریعے سے چونکہ وجود میں آیا ہے لہٰذا یہ ہوا ہے. یہ بلا آج کل پشتو زبان میں بہت زیادہ ہے, اللہ تعالیٰ ہماری حفاظت فرمائے. بہت کم آج کل نعت خوان جو ہوتے ہیں وہ جو ہے نا بغیر اس کے نعتیں کہتے ہیں, بہت کم. میری بھی ایک نعت ایک صاحب نے چرسدا کے ایک نعت خوان نے پڑھی اور بہت اچھی خوبصورت آواز تھی اس کی, پڑھی اس میں یہ چیز تھی, تو میں نے اس کو واپس کر دیا. میں نے کہا اس کو اگر سادہ پڑھ سکتے ہو بغیر اس کے مطلب اس میں وہ نہ مطلب ایکو نہ ڈالے تو پھر تو میرے لیے ٹھیک ہے, اور اگر اس کے اندر یہ ڈال دیا گیا تو پھر میرے لیے ٹھیک نہیں ہے, آپ کی اپنی مرضی ہے, لیکن میں اس کو نہیں سن سکتا, میرے لیے موسیقی. تو یہ اچھا ہوا دیکھو نا آ گیا نا, تو اس کے ذریعے سے ماشاء اللہ ایک مسئلہ سامنے آ گیا کہ جو ہے نا مطلب ہمیں اس بات سے اپنے آپ کو بچانا چاہیے. یہ دیکھو نا ایک اچھی چیز ہے, اس کو آپ غلط طریقے سے کر لیں تو غلط ہو جائے گی. ہاں جی مجھے بتاؤ, آپ ایک کروڑ کو منفی ایک سے ملٹیپلائی کریں تو کیا ہو جائے گا؟ منفی ایک کروڑ, تو بس منفی ہو گیا سارا. حالانکہ وہ جو ہے نا مطلب ہے کہ ایک کروڑ تو بہت بڑی چیز تھی, لیکن جس وقت مائنس کے ساتھ اپلائی کیا تو بس گیا ملٹیپلائی. تو اس طریقے سے اب کسی اتنے یعنی جیسے قرآن پڑھتا ہے تو اگر اس کو کوئی لیٹرین میں پڑھے تو جتنا قرآن پڑھنے کا ثواب ہے اتنا گناہ ہو جائے گا. ہاں جی تو یہ مطلب یہ کہ یہ چیزیں سیکھنی چاہیے. الحمدللہ اس کی برکت سے ماشاءاللہ یہ بات سامنے آ گئی. اچھا اس کو جا جو یم علم از ترک علم, اس کو جا جو یم سلم از ترک سلم. ہم تعلق مع اللہ کا علم کہاں سے تلاش کریں؟ تو وہ تعلق مع اللہ کے علم کو ترک کرنے سے حاصل ہوگا. ہم تعلق حب مع اللہ کہاں سے ڈھونڈے؟ تو وہ مع اللہ تعالیٰ کے تعلق حب کو چھوڑ دینے سے ہے. اس کو جا جو یہ محال اس ترک حال, اس کو جا جو یہ مقال از ترک قال. ہم محمود حال کہاں سے پائیں؟ مضموم حال سے اپنے آپ کو بچانے سے. ہم نیک کلام کہاں سے حاصل کریں؟ برے کلام سے دستبردار ہونے سے. دیکھو ساری بات یہ آ گئی یا نہیں آ گئی؟ ہاں جی ان حال سے اخلاق اور مبادی اخلاق ان کے اثار مراد, مثلا شاوت ایک خلق مضموم ہے اور میلان اس کا مبدا ہے اور شاوت کا رسوخ اس کا اثر ہے, تو ان کی فنا سے ان کی اجداد پیدا ہوں گی. قال تابع ہوتا ہے حال کا, جیسے حال اور جیسے اخلاق ہوں گے انہی کے مطابق کلام کا صدور ہوگا. جب برے حال کے رفع ہو جانے سے تباً قال کی برائی زائل ہو گئی, ہاں جی تو اچھے حال کے اتباع میں قال بھی اچھا ہو جائے گا. اس کو جا جو ایم ہس از ترک ہست, اس کو جا جو ایم دست از ترک دست. ہم بقا بذات حق کیوں کر طلب کرے اپنی ذات و صفات کی بقا کو گم کر کے یعنی فنا کر کے. ہم قدرت کہاں سے طلب کریں؟ تھر کی قدرت سے یعنی اپنے ارادے کو ختم کرنے سے. یعنی قدرت سے مراد وہ افعال ہے جن کے کرنے پر قادر ہو. یعنی فنا افعال سے بقا بافعال حق اصل ہوتی ہے. تفسیر ان الفاظ کی یہ کہ شخص کو فنا ذات سے نہ اپنی ذات پر مستقل ہونے کی حیثیت سے نظر رہتی ہے اور نہ اپنے صفات پر اور نہ اپنے افعال پر، بلکہ ان سب کو ذوقاً حق تعالیٰ کی ذات اور صفات و افعال کے تابع دیتا ہے، اور اس کے لیے لازم ہو کسی کا امر غیر مرضی حق کا ارادہ بھی نہ کرے گا، کیونکہ ارادہ کو بھی وہ مستقلاً نہیں سمجھتا ہے، تو اس سے خلاف اتباع کام بھی نہیں لے گا. آگے ان امور کا بیانات ایک مقصود سے معنی ہے، یعنی غلط فہمی اور بے طلبی. پہلے غلط فہمی کو لیتے ہیں، اس کا آغاز مناجات کے پیرائے میں فرماتے ہیں. یہ ہو نہیں چکا تھا تو 26 اچھا ہو، میں 26 کو اس کے طرف چلا گیا تھا، چلے اب آ گیا تو بول پہنچ ہی گیا اس تک. ٹھیک، آج ذرا میرے خیال میں شاید زیادہ تفصیل کے ساتھ ہو گیا. ہم تو تانی کردیان عمل معین، یہ دائے معدوم بیرا ہستبین. اے اچھی آنت کرنے والے خدا تعالیٰ، تو ہی فنا شاہ فانی اشیاء دیکھنے والی آنکھ کو زندہ جاوید کے دیکھنے والی آنکھ بنا سکتا ہے. یعنی آنکھ کا مت میں نظر دنیا ہے، تعینات و تو ناظر الحق ہو جائے. دیدے کو از عدم آمد پدید، ذات ہستی را ہما معدوم دید. اس آنکھ نے جو عدم سے پیدا ہوئے، اور اس لیے اس کو عدم کے ساتھ خاص مناسبت ہے، ہستی مطلق شاہ تعالی شانو کو بالکل معدوم اشیاء کی مثل دیکھا کہ ادھر التفات ہی نہیں کی. یہ عقل کی غلط فہمی ہے، یہ آگے اس غلط فہمی کے ذہل ہونے کا اثر بتاتے ہیں. اصل میں حضرت محقق کے عظیم ہے، ماشاءاللہ محقق ہے. ہوتا یہ ہے کہ انسان جو ہے نا عدم سے پیدا ہوا ہے، اور عدم شر ہی شر ہے، بقول از مجدہ صاحب رحمۃ اللہ، اگر آپ لوگ کو یاد ہو، عدم شر ہی شر ہے. تو اس وجہ سے اس کا وجود میں آنا نفس ہمارے کے ساتھ ہے، اور نفس ہمارا شر ہے. لہذا اس کی آنکھ میں بھی نفس ہمارا ہے، اس کی کان میں بھی نفس ہمارا ہے، اس کی زبان میں بھی نفس ہمارا ہے، اس کا ذہن میں بھی نفس ہمارا ہے، اس کا دل میں بھی نفس ہمارا ہے، اس کے دماغ، اس کا جو ہے نا وہ ہاتھ پیروں میں، سب میں نفس ہمارا متحرک. لہٰذا خیر کی طرف نہ جاتا ہے، نہ سننے کے لحاظ سے، نہ دیکھنے کے لحاظ سے، نہ بولنے کے لحاظ سے، نہ ملنے کے لحاظ سے، نہ سوچنے کے لحاظ سے. اس کے تمام حواس پر نفس ہمارا چھا گیا ہے. تو جب تک یہ نفس ہمارا نفس مطمئنہ نہیں بنتا، اس وقت نہ اس کا دیکھنا ٹھیک ہوگا، نہ اس کا سننا ٹھیک ہوگا، نہ اس کا بولنا ٹھیک ہوگا، نہ اس کا سوچنا ٹھیک ہوگا، نہ اس کا ملنا ٹھیک ہوگا. کوئی ایک ہر چیز کے اندر شر کی طرف ہی جائے گا. تو بنیادی طور پر گویا کہ ہماری جو ہے نا وہ یہ بات ہے کہ ہم اگر اپنے حال پر رہیں، یعنی کوئی چینج ہم نہ لائے اپنے آپ میں، تو وہ پھر پہلے چونکہ منفی سے ہم پیدا ہوئے ہیں تو منفی رہے گا. چینج مثبت کی طرف ہونا چاہیے. اور مثبت کب چینج آئے گا؟ وہ آئے گا اللہ تعالیٰ کی طرف نظر کرنے سے. اللہ تعالیٰ کی طرف نظر کرنے سے وہ آئے گا، اور یہ ابتدا میں بجبر ہوگا، بتکلف ہوگا. جتنا جتنا آپ کریں گے تو اس تکلف میں کمی آتی جائے گی. یعنی پہلے گویا کہ آپ لڑیں گے اپنے نفس کے ساتھ. والذین جاہدوا فینا، اس کا مطلب یہ، پہلے اپنے نفس کے ساتھ لڑیں گے. بالکل لڑائی ہوتی ہے. ہاں جی، وہ حضرت ایسے حضرت تانوی حسین نے بڑا کمال کیا، صحیح بات ہے، بہت چیزوں کو آسان کیا. تو یہ خواجہ مرزوب صاحب رحمۃ اللہ علیہ کی زبان ہے، انہوں نے اپنے زبان میں اس کو جو ہے نا مطلب وہ بیان فرمایا، وہ ساری چیزیں بیان فرمائی. ماسک پہن لو. ہاں جی، تو وہ جو ہے نا مطلب ہے کہ وہ کیا ہے کہ بہت، تو اس میں حضرت نے خواجہ صاحب نے باقاعدہ اشعار میں باتیں کی ہیں. ظاہر ہے مجھے اپنے اشعار یاد نہیں تو دوسرے کے کیسے یاد ہوں گے, اشعار میں تو میں کافی کمزور ہوں. لیکن اس کا مفہوم یہ ہے کہ کبھی وہ دبا لے کبھی تو دبا لے, مطلب کبھی نفس تجھے دبائے گا کبھی تو اس کو دبائے گا. اگر وہ پیچھے نہیں ہوتا تو تم کیوں پیچھے ہوتے ہو؟ اگر وہ میدان نہیں چھوڑتے تو تم میدان کیوں چھوڑتے ہو؟ اگر پوری روٹی نہیں ملتی ہے تو آدھی کالو, لیکن کچھ تو کرو. ہمارے پشتوں میں اس کے لیے ایک ضرب مثل ہے, ضرب المثل ہے. اس کا میں اردو میں ترجمہ شاید نہ کر سکوں, مفہوم بتا دوں گا. دا کن ڈے زویا سخ بویا, کیا ترجمہ ہے؟ اچھا ڈائریکٹ ترجمہ تو اس کا یہ ہے, اس پہ تو آپ کو ہنسی آئے گی, یعنی بیوہ کے بیٹے کچھ تو بنو, بیوہ کے بیٹے کچھ تو بنو. یعنی یہ رکن ڈو ہے سخ بویا, بیوہ کے بیٹے کچھ تو بنو, یعنی مطلب کچھ تو کرو نا. اس کی تو نہیں کہ بالکل اس طرح بیٹھ جاؤ. تو یہاں پر یہ والی بات ہے کہ کچھ محنت کرو تو اللہ مدد فرمائیں گے, اللہ مدد فرمائیں گے. تو یہاں پر مطلب یہ ہے کہ ابتدا میں مشکل ہوگی, لیکن پھر بعد میں کیوں, ہمارا پہلے عقل جو ہے وہ نفس کے اس میں ہے, لہٰذا اس سے ہم نہیں کر سکتے. ای جہان منتظم محشر شود گرد و دیدہ مبدل وہ انور شود. یہ عالم جو بالانتظام نظر آتا ہے, انتظام نظر آتا ہے, اگر ہماری عقل کی دونوں آنکھیں اس غلط بینی سے مبدل اور نورانی ہو جائیں تو وہ تہ و بالا ہو کر بمنزلہ محشر کے محسوس ہونے لگے. یہ مطلب یہ کہ اگر ہمارے آنکھیں صحیح طور پر دیکھنے لگے تو پھر پتہ چلے گا کہ یہ کیا کیا چیزیں ہیں. ہاں جی, مطلب اس کے اندر کیا کیا گڑبڑ ہے. زانم آئد این حقائق نا تمام کی بری خامہ بوت فہمش حرام. یہ حقائق اس وجہ سے ناقص نظر آتے کہ ان کچے قصد والے لوگوں پر ان کا صحیح سمجھنا حرام ہو گیا. یعنی دنیا طلب لوگ جو ہیں, جو دنیا کے اشیاء فانیہ سے ایسی دلبستگی رکھتے ہیں ان کے نزدیک گویا موجود حقیقی وہی ہیں, ان کی نظر میں وجود حقیقی کو اس طرح فراموش کر دیتے کہ وہ ان کی نظر میں معدوم ہے. ایک تلا کی طرف سے ان پر ایک وبال ہے جس نے ان پر حقائق مفہمی متنع کر دی. اللہ ہمیں بچائے. اس لیے کہ ان لوگوں کا خود اپنا قصد و ارادہ ناقص تھا, اور عادت لئی ہے کہ جو شخص رائے حق سے اغراض کرتا ہے کچھ مدت کے بعد اس کے استعداد فاسد کر دی جاتے. فلما زاغوا ازاغ اللہ قلوبهم واللہ لا يهدي القوم الفاسقين. یہ تو قرآن پاک کی آیت ہے. تو جب لوگ ٹیڑھی ٹیڑھی چل چلے, خدا نے ان کی سمجھ بھی ٹیڑھی کر دی, اور اللہ فرمان لوگ کو ہدایت نہیں دیا کرتا. اس کی حدیث شریف بھی مطلب یہ ہے کہ جو یعنی مجھے الفاظ یاد نہیں آ رہے ہیں, مطلب جو رائے حق سے اعراض کرتا ہے تو اس کی مطلب جو ہے نا وہ استدادی فاسد کی جاتی ہے, مطلب قرآن پاک میں یہ ہے. تو اس طرح مطلب یہ ہے کہ جو صحیح طور پر نہیں جاننا چاہتے, بلکہ حدیث شریف میں آتے ہیں نا الفاظ میں, اے بنی آدم تو میرے بات کے لیے فارغ ہو جا, مجھے یاد آ گیا مفہوم آتا ہے, اے میرے بندے تو میرے بات کے لیے فارغ ہو جا, میں تیرے دل کو غنی کر دوں گا, اور اگر تو ایسے نہیں کرتا تو میں تیرے دل میں اتنے تفکرات بھر دوں گا کہ موت تک ان سے چھٹکارا نہیں پا سکے گا. یہ ہے حدیث, موت تک اسے چھٹکارا نہیں پا سکے گا. مطلب یہ کہ انسان پھر شوقوں میں پڑ جاتا ہے, مختلف شوق اس کے ہوتے ہیں, عجیب و غریب شوق ہوتے ہیں, اسی میں پوری زندگی ان کی کپ جاتی ہے. کیا کیا شوق ان کے ہوتے ہیں. ہاں جی, تو بس وہ اسی میں لگے ہوتے ہیں. بعض لوگ کو کھانے کا شوق ہوتے ہیں, وہ بڑے دور دور جاتے ہیں, جی فلاں جگہ کا چپلی کباب بہت اچھا ہے, جی فلاں جگہ کا برگر بہت اچھا ہے, جی فلاں جگہ کا یہ بہت اچھا ہے. مطلب یہ بھی ایک شوق ہوتا ہے. آج کچھ لوگوں کو سیر سپاٹے کا شوق ہوتا ہے دنیا. ہاں جی, مطلب کچھ لوگوں کو کپڑوں کا شوق ہوتا ہے, کچھ لوگ کو کتے پالنے کا شوق ہوتا ہے. ہاں جی, कुछ लोग को बटेरों के शौक़ होते हैं, कुछ लोग को क्या शौक़ होते हैं, मतलब अजीब गरीब शौक़ होते हैं, लेकिन वो लगे रहते हैं बस, पूरी उम्र उसमें गुजर जाती है और उनको वक़्त नहीं मिलता। हाँ जी हज़रत, ये अभी मैंने नाम लिया जिगर मुरादाबादी रहमतुल्लाह अलैह की, वो बड़े मशहूर थे लेकिन शराबी थे उस वक़्त। तो ख्वाजा साहब के दोस्त थे, मुशायरों में इकट्ठे होते थे ना, ज़ारे ख्वाजा साहब भी मुशायरों में जाते। तो एक दिन कहा ख्वाजा साहब, दिल तो मेरा भी चाहता है कि हज़रत तानवी रहमतुल्लाह अलैह की खिदमत में जाऊँ, लेकिन ये परीब चीज़ जो मुँह को लगी है ना शराब, जब तक ये है तो मेरा उधर जाना मुमकिन नहीं है, क्योंकि ज़ारे कहाँ हज़रत, कहाँ हम लोग। तो ख्वाजा साहब ने कहा बात तो ऐसी है, ये बात उन्होंने हज़रत तानवी मुसब के सामने कर दी। तो उन्होंने फरमाया मैं तो समझ गया था, क्या ख्वाजा साहब आप समझ गए, मेरे ख्याल में अब तो अभी तक आप नहीं समझे। उसको कहना था जिस हाल में भी आ जाओ, पानी जो है, पानी के लिए क्या बात है कि आप पहले अपने आप को पाक करेंगे तो फिर पानी में जाएंगे। भाई पानी से तो पाक होंगे, पानी से तो पाक होंगे, लिहाजा जिस हाल में भी आ जाओ। तो उन्होंने जिगर साहब से कह दिया कि हज़रत तो ये फरमा रहे हैं। तो हज़रत को बहुत शर्म आई है कि हज़रत इतने मेहरबान हैं और हम लोग इतने नकद हैं। तो इरादा कर लिया कि जाते हैं। तो हज़रत के पास पहुंच गए, हज़रत ने इतनी कदरदानी की कि फरमाया जिगर साहब मैं अब खानकाह में तो आपको नहीं ठहरा सकता, क्योंकि खानकाह वक़्फ़ है, वहाँ तो ऐसे काम नहीं हो सकते। मेरे दो घर हैं, तो एक घर आपके लिए खाली कर दूंगा, उसमें आप आइए अपने घर वालों के साथ। आप घर में क्या करते हैं वो मैं नहीं पूछूंगा, और बाहर आप हमारे साथ रहे। इतनी ज़्यादा मतलब जाना हो। हाँ जी अब जिगर भी जिगर थे आखिर, मतलब मोहब्बत वाले दिल के थे। तो बस वो कट गए, हज़रत ने इतना बड़े आदमी हो के मेरे साथ ये किया, तो अब मुझ जैसा रजील आदमी इस चीज़ को भी नहीं छोड़ सकता। तो उन्होंने कसम खाई कि उसको मैं अपने मुँह नहीं लगाऊंगा। आज तौबा कर ली, तौबा की तो बीमार पड़ गए। ज़ाहिर जब बहुत ज़्यादा आदि हो तो जब एकदम छोड़ता है तो उसको दचका तो लगता है ना, रिएक्शन होता है बॉडी का, बीमार पड़ गए। अब जो हकीम और डॉक्टर थे उनको बुलाया गया, उन्होंने कहा जिगर साहब इस तरह एकदम नहीं छोड़ते, आप आहिस्ता आहिस्ता, हम तो आपको तरीका बताएंगे आहिस्ता आहिस्ता आप छोड़ने का, तो आप बस फिर छूट जाएगा छूट जाएगा, आहिस्ता आहिस्ता छोड़ें। उस पर उन्होंने कहा कि मैंने अब कसम खाई है, मैं अब मर सकता हूँ लेकिन ये नहीं इस्तेमाल कर सकता, मरना हो तो मर जाऊँ बस कोई बात नहीं, अब मरना कबूल है लेकिन मैं अब ये इसको मुँह नहीं लगा सकता। हाँ जी तो तकलीफ़ तो काफ़ी हुई, क्योंकि ये मामूली चीज़ नहीं होती है शराब को छोड़ना, जब आधी शराबी हो कोई मामूली बात नहीं है, छोड़ना आसान नहीं होता। लोग सिगरेट नहीं छोड़ सकते तो शराब शराब तो खैर ऐसा है कि वो उसने चूँकि इरादा पक्का था, इरादा जिनका मोहकम हो। हाँ जी तो मतलब यह कि तो फिर वो अल्लाह ताला की तरफ से फिर मदद आती है। हाँ जी तला तुम खेज मौजूद से वो घबराए नहीं करते, तो बस अल्लाह पाक ने फिर मदद फरमाई और ठीक हो गए, बस छूट गया। तो ये मतलब सारी बात है। अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, नेमतें जन्नात खुशबर दोज़खी, नेमत जन्नात खुशबर दोज़खी, शुद मुहर्रम हर चहक आमद सखी। जिस तरह पाकीज़ा बहिश्तों की नेमत दोज़खी पर आराम हो गई, अगर चकतरा बहुत बड़ा करीम है, यानी अल्लाह फरमाते वनाद असहाब नारी असहाब अलजन असहाब अलजन्नति अन अफीज़ु अलैना मिनल माए व मिम्मा रज़क़हुमुल्लाह क़ालू इन्नल्लाह हर्रमहुमा अलल काफिरीन। वो दो जी पुकार पुकार कर जिन से कहें कि हम पर थोड़ा सा पानी उंडवल दो या तुम खुदा ने जो रोज़ी देने में से कुछ हमको भी दे डालो। वो कहेंगे अल्लाह ने दो इन दोनों चीज़ों को तुम काफिरों पर हराम कर दिया है। हरचंद क्या तला बड़ा करीम है चुनांचा दुनिया में वो काफिरों और मुशरिक और फासिक को बड़ा दे रहे को बड़ा रिज़्क दे रहा है, दुनिया में दे रहा है लेकिन आखिरत में नहीं। आखिरत में दुनिया का कानून अलग अलग है, वहाँ का कानून अलग है, यहाँ का कानून अलग है। हाँ जी दर्द बानिश तलख आमद शहद खुल्द चू नबूद अस वाफियान अहद खुल्द। उस दोज़ख के मुँह में जन्नत का शहद भी तलख यानी हराम है जबकि वो जन्नत के मुस्तक बनाने वाले हद को पूरा करने वाले में से नहीं था। यानी बाजार ये चीज़ें तो अच्छी हैं, ये चीज़ तो बड़ी मज़ेदार है और बहुत मुफीद है और बहुत ज़्यादा राहत पहुँचाने वाली है लेकिन चूँकि दोज़ख बाद दो जख्मियों पर उसको आराम कर दिया गया तो उन तक नहीं पहुंच सकती। यानी इस तरह नाकिस इरादत लोगों का सबब हो गया, यानी उनने हकायक को हासिल करने का कष्ट ही नहीं किया इसलिए उन पर मख्फी रह गए। आगे उसको एक मिसाल से एक तहसाब हफाए हकायक से वाज़ फरमाते और उससे दूसरे माने बेतलबी व आदम इरादत का जिक्र शुरू हो गया जो ऊपर मिस्र सानिया में ज़िमना मस्कूर हुआ था। अब आके मुस्तकिल तौर पर उसको बयान फरमाते। बाज़ दफ़ा ऐसा होता है ना कि एक में तलब होती है दूसरे में नहीं होती, वो दोनों सामने बैठे होते हैं और आप एक बात करते हैं, एक से माशाल्लाह एक की दुनिया बदल जाती है और दूसरे पे वो एतराज़ करना दूसरे पे एतराज़ करना शुरू कर लेते। होते हैं मुफ्ती साहब ऐसे नहीं होता, बिल्कुल आपके सामने की बात होगी। बस वो जिसमें तलब होती है उस पर लापाक उसको खोल लेते, जिसमें तलब नहीं होती तो महरूम रह जाता, उस पर शिकल आता था ये क्यों है ये क्यों है ये क्यों ऐसा होता है। अल्लाह ताला से हिदायत तलब करनी चाहिए, ये बहुत अहम बात है। ये जो नमाज में हमें अल्लाह पाक ने इसका मुकल्लफ बनाया ना कि हर रकात के अंदर ये दुआ मांगो एहदिनस्सिरातल्मुस्तकीम, तलब है ना, तलब है एहदिनस्सिरातल्मुस्तकीम सिरातल्लज़ीना अनअमता अलैहिम गैर मग़दूब अलैहिम वलद्दाल्लीन। यानी एक रकात भी स्पेयर नहीं करवाते आपके लिए कि इसमें ना मांगो, सब में मांगो। क्यों, वजह क्या है? मामला ख़तरनाक है हिदायत का ना होना, ये कोई मामूली बात नहीं है। हाँ जी, तो इस वजह से ये जो है ना ये बात बहुत ज़्यादा अहम है कि तलब अपने अंदर पैदा करें, वरना तब बगैर तलब के आदमी महरूम हो जाता है, महरूम हो जाता है। मरशुमारानी जदर सौदागरी दस्त के जो मत चुनवद मुश्तरी। देखो तुम्हारा हाथ भी तो तजारत में कब मुश्तरी के साथ हरकत करता है जबकि वो कसदन खरीदार ना हो। खरीदार की बात जो इरादत रखता हो ना खरीदारी की, जो सैर सपाटे की करता हो वो अलहदा बात है लेकिन जो ख़रीदारी का नज़र रखता है वो उसकी नज़र चीज़ों पे डिफरेंट अंदाज में पड़ती है। हाँ जी, डिफरेंट अंदाज में पड़ती है जो लेना चाहते हैं क्योंकि उसको उसको तलब होती है लिहाजा वो तलाश भी कर लेते हैं। जोइंदा रबिंदा, हाँ जी, मतलब है कि जो तलाश करने वाला उसको अल्लाह ताला दे देते हैं। के नज़ारा अहल बकरी दन बुवद आ नज़ारा गोल गर्दी दन बुवद। और तमाशाई लोग जिनको ख़रीदारी मंजूर नहीं, कब ख़रीदारी के हाल होते हैं बल्कि इनको देखभाल महज़वारा कर दी है। मैंने कहीं बहुत अरसा पहले एक अफसाना पढ़ा था, पता नहीं किसका था, शायद आप लोग को याद होगा, ओवरकोट, आपने आपको याद आ गया ओवरकोट अफसाना? हाँ हाँ बिल्कुल, ओवरकोट, हाँ बिल्कुल। तो ये ओवरकोट का जो अफसाना था उसमें यही बात दिखाई गई थी कि एक शख्स थे वो थे नहीं मतलब गरीब थे लेकिन उसके पास एक ओवरकोट था जो सही था, अंदर सारे कपड़े पुराने पता नहीं चितड़े, हाँ जी, वो पहने हुए थे लेकिन ऊपर से ओवरकोट था तो आदमी लगता था कि जैसे काफ़ी खाते पीते गिराने का है। अब पैसे तो जेब में थे नहीं तो बाज़ार में बड़े बड़े दुकानों पे शॉप्स पर जो है ना मतलब वो चक्कर लगा रहा था, चढ़ी हुई हाथ में थी, हाँ जी, और वो बाकायदे चीज़ों के बारे में पूछता जाता था, फिर कोई नक्श उसमें निकाल लेते, नहीं इसमें ही मसला है, फिर आगे चलता। हाँ जी, ये पूरा एक नज़ारा मतलब उस अफसाने में कराया कि वो जो है ना वो इस तरह। तो खैर बहरहाल बाजार, सारे बाजार का चक्कर लगा लिया, तो एक रोड को क्रॉस कर रहा था, तो बड़ा रश था उस पर, तो पता नहीं उसका पैर फिसला जो भी था, लेकिन बहरहाल एक्सीडेंट हो गया, वो गाड़ी उसके ऊपर चढ़ गई, तो अस्पताल लोग ले गए, ऑपरेशन थिएटर पे उसको डाला, लेकिन वो मर गया। लेकिन बाहर उसके कपड़े जब उतारने, तो और कोट जब उतारो, तो नीचे सारी चीज़ सामने आ गई। तो डॉक्टर और नर्स वगैरह जो है ना, वो एक दूसरे को देख के हैरान के साथ देख रहे थे कि ये क्या हम देख रहे हैं, मतलब बाहर क्या था और अंदर क्या था। तो यहाँ बिल्कुल वही बात मतलब कर रहे हैं कि जो सिर्फ आवारागर्दी कर रहा हो, वो आवारागर्दी थी ना, उसको ज़रूरत तो थी नहीं, क्योंकि ले तो नहीं सकता था, तो आवारागर्दी कर रहा था, तो आवारागर्दी में कोई पर खरीदार तो नहीं होता, उस पर सिर्फ नक्श ही निकालता है ना, वो तो और कुछ नहीं कर सकता, खरीद तो सकता नहीं। तो तमाशाई जिनको खरीदार मंजूर नहीं, कब खरीदारी के हाल होते हैं, बल्कि उनकी वो देखभाल महज आवारागर्दी होती है। इस वजह से अगर आप की बात कोई तलब से नहीं सुनता हो ना, तो उसमें वैसे नुक्ते निकालेंगे, बहस बराए बहस आपके साथ बहस को बढ़ाएंगे, और जब आपको समझ आ गई कि भाई समझना नहीं चाहता, तो उसके साथ वक़्त लगाना फजूल है। और ये बात मुझ में बहुत ज़्यादा है, अगर मुझे पता चल जाए ना कि आदमी समझना नहीं चाहता, फिर मेरे लिए एक एक लफ्ज़ पहाड़ बन जाता है, एक एक लफ्ज़ पहाड़ बन जाता है, वो मैं नहीं मतलब उसके साथ बात कर सकता, मैं किस बहाने से बस बात को ख़त्म करके मतलब छोड़ना चाहता हूँ, क्योंकि मुझे पता होता है कि भाई इसके साथ वक्त फजूल है, खाम खा जो है ना वो ये मतलब मेरा वक्त ज़ाया हो रहा है, उसका कोई फ़ायदा नहीं है, तो फिर मैं उनके साथ फिर बात को मुख्तसर करना चाहता हूँ। तो ये बात वाकईतन बहुत अहम है, क्योंकि जो लोग सुनना नहीं चाहते, जिन लोगों को तलब नहीं है, तो उन पर वक़्त लगाना फजूल है। हाँ अलबत्ता बाज़ दफ़ा ऐसा होता है, उस वक़्त मैं करता हूँ कि उससे मुतासर लोग जो होते हैं, जो जिनमें तालिबीन मौजूद हो लेकिन उनकी वजह से गुमराह हो चुके हों, उस वक़्त फिर बात करता हूँ, उसके लिए नहीं, दूसरे लोग के लिए जिनमें तालिबीन होते हैं, और अक्सर उन लोगों को फ़ायदा भी हो जाता है, वो समझ लेते हैं, लेकिन वो जो होते हैं वो तो वैसे ही होते हैं। पुरस पुरसा काय बचन दो आ बचन द अस पे तगीर वक्तो रेशखन, इनका यूं पूछ गछ करते फिरना, ये चीज़ कितने में आते हो कितने में, हज बात काटने में टिट्टे बाजी की है, बिल्कुल कोर्ट का अफसान है, बिल्कुल आज हजरत ने मतलब जो है ना वो कर लिया, बिल्कुल वही चीज़ है कि वो खाम खा अजमलूली काल में खाहिद तू नीस्त आकस मुश्तरी काल जू, मियाँ दुकानदार तुम सच मुझ समझो, वो तो तकान रफ़ करने और दिल बहलाने की गर्ज़ से तुमसे माल तलब करते हैं, वो हकीकत में शख्स खरीदार और तालिबे माल नहीं है। काल रासद बार दीद व बाजदा जाम के बेमूद बेमूद बाद, चुनाचे उसने माल को 100 बार देकर फिर वापस दे दिया, या तो उसने इस देखभाल में कपड़े को नहीं बल्कि हवा को नापा है, या एक बेहूदा काम किया है, बात भी मुमकिन है बेहूदगी से। आज हाँ को कदूम व कर्रो फर्रो मुश्तरी को मजा हो कंगली वो सरसरी, हजरत क्या अजीब मतलब उसका है ना वो किनायात का और बादशाह है, कहाँ खरीदार का कसद आना, खरीदारी के लिए मुस्तैद सरगर्मी से काम लेना, और कहाँ खुशी तभी खुश तभी और मसखरापन और बेहूदगी के लिए आना, ये दोनों कैसे हो सकते हैं। बस आपके मजलिस में कोई आया और महज टट्टाबाजी के लिए बैठ जाए और इधर उधर की फजूल हांकने लगे और मतलब जैनब बात करने लगे, तो आपके लिए कितना मुश्किल होगा, उससे वो जो तालिबीन है उनका वक़्त का हरज होगा ना, तो आपको अफसोस होगा मतलब कि भाई ये क्यों आया है, आप उसके आने पे खुश नहीं होंगे, उसके आने पे खुश नहीं होंगे। तो इसी तरीके से अल्लाह भी उसको हिदायत नहीं देता जो हिदायत चाहता नहीं, जो हिदायत चाहता नहीं उसको हिदायत नहीं, बेशक वो कितने इलम हासिल कर ले, ہدایت اور چیز ہے، علم اور چیز ہے، یہ بالکل مختلف بات ہے. شیطان کے پاس کتنا علم تھا، لیکن کیا ہوا اس کے ساتھ؟ چونکہ وہ اس میں نہیں تھا، مطلب وہ طالب نہیں تھا، تو اصل کا طالب نہیں تھا، دوسری چیزوں کا طالب تھا. بہت سخت بات زبان پہ آ رہی ہے، لیکن کیا کروں. وہ جس چیز کا طالب تھا نا، وہ تھا خلافت کا طالب، خلافت کا طالب تھا نا. تو ظاہر اصل تک نہیں پہنچ سکا، کیونکہ درمیان میں پھنس گیا، خلافت میں اٹک گیا. تو خلافت تو اصل نہیں تھا. کتنی اونچی چیز کیوں نہ ہو، لیکن اللہ جل شانہ کے سامنے تو کچھ بھی نہیں. تو جو اللہ کو کسی چیز کے لیے چھوڑتے ہیں، تو اس کے پاس کیا رہ جاتا ہے؟ یہی بات ہے. تو اب ذرا تصوف میں جو خلافت کی نیت سے آتے ہیں، تو ان کا کیا حال ہوگا؟ تھوڑا سا خود انداز لگا لیں، تقریباً سملرٹی والی بات ہو جائے گی نا، مشکل بات ہو جائے گی، اس سے نکلنا آسان بات نہیں ہے. اس وجہ سے وہ کہتے ہیں نا، یہ اہل جنہ بولا تو وہ کہ اہل جنہ جو ہے نا وہ سادہ لوگ، اس میں اکثریت سادہ لوگ، یہ سادہ لوگ جب آتے ہیں وہ لے جاتے ہیں، کیونکہ ان کو ان چیزوں سے پرواہ نہیں ہوتی، وہ اس کی پرواہ ہی نہیں کرتے کہ یہ بھی کوئی چیز ہے. بس وہ اللہ پاک کے لیے آتے ہیں اور اللہ پاک ان کو مل جاتا ہے. اور باتیں وہ جانتی نہیں. اور ایسی سادگی میں انسان کی ترقی ہو جائے تو بس بڑی مفید بات ہے. کہ وہ مطلب یہ ہے کہ وہ ان چیزوں سے واقف ہی نہ ہو. یہ مولانا مدنی صاحب رحمۃ اللہ علیہ کو جب اجازت ملی تھی تو فرمایا تھا، اس وقت مجھے نسبت کا پتہ بھی نہیں کہ نسبت کیا ہوتا ہے. اگر کوئی مجھ سے پوچھتا تو میں جواب نہیں دے سکتا کہ نسبت کیا ہوتا ہے. حال میں 22-23 سال عمر تھی حضرت کی. ہاں جی، کس نے خلافت دی تھی؟ حضرت گنگوئی رحمۃ اللہ علیہ نے. لیکن یہ فرما رہا ہے کہ مجھے اس وقت نسبت کا پتہ بھی نہیں تھا کہ نسبت کیا چیز ہوتی ہے، لیکن اللہ نے دیا تھا. کیوں؟ وجہ کیا ہے؟ طلب تھی صرف ایک ہی کسی بات کی، بس اللہ مل جائے. یہ جو ہے نا ایک کلام ہے، نہ آ چاہتا ہوں نہ با چاہتا ہوں، خدا کے لیے میں خدا چاہتا ہوں. یعنی خدا کا چاہنا بھی خدا کے لیے ہو، خدا کا چاہنا بھی خدا کے لیے ہو. کیونکہ راہ خدا اس لیے چاہتے ہو کہ مجھے فلاں چیز مل جائے، مجھے فلاں چیز مل جائے، تو پھر تو خدا کے لیے خدا چاہنا نہیں ہوا نا. یعنی اس وقت آپ خدا کی صفات کو جانتے ہیں، لیکن خدا کی ذات کی طرف آپ کا دھیان نہیں ہے، ذات کے ساتھ محبت نہیں ہے، تو صفات میں اڑ جاؤ گے. نہ آ چاہتا ہوں نہ واہ چاہتا ہوں، خدا کے لیے میں خدا چاہتا ہوں. ہاں جی، چلو جی، میرے خیال میں پھر اسی کو سن لیتے ہیں. یہ ہے نا کلام، ہماری شاعری تو مقصود نہیں ہے، مقصود تو وہی ہے جو اس کے لیے ہم مثنوی پڑھ رہے ہیں. مثنوی بھی ہم کس لیے پڑھ رہے ہیں؟ گپ شپ کے لیے تو نہیں پڑھ رہے ہیں، کوئی سیر سپاٹے کے لیے تو نہیں پڑھ رہے ہیں. پڑھ رہے ہیں اس لیے کہ ہمیں اللہ مل جائے، یہی مطلب ہمارا مقصد ہے. اگر یہ مقصد نہیں ہے تو پھر کیا ہے؟ پھر کیا کر رہے ہیں ہم؟ اپنا وقت ضائع کر رہے ہیں.
نہ آہ چاہتا ہوں نہ واہ چاہتا ہوں، نہ آہ چاہتا ہوں نہ واہ چاہتا ہوں، خدا کے لیے میں خدا چاہتا ہوں. उसी का मैं बंदा, उसी से मैं मांगू, उसी का मैं बंदा, उसी से मैं मांगू, उसी से मदद हर जगह चाहता हूँ, उसी से मदद हर जगह
यह करना बदौलत करस्ते हैं।
चाहता हूँ, उसी ने अता की है ईमान की दौलत, उसी दीने अता की है ईमान की दौलत, उसी से ही इस की बका चाहता हूँ, उसी से ही इस की बका चाहता हूँ। हिदायत का तालिब मैं उसके हुजूर हूँ, हिदायत का तालिब मैं उसके हुजूर हूँ, जो सीधी हो बिल्कुल वो राह चाहता हूँ, जो सीधी हो बिल्कुल वो राह चाहता हूँ, अगरचे मैं इस यहाँ की गर्द से अटा हूँ, अगरचे मैं इस यहाँ की गर्द से अटा हूँ, मैं उससे करम की निगाह चाहता हूँ, मैं उससे करम की निगाह चाहता हूँ, न खेचे मुझे दूसरी भूल भुलैया, न खेचे मुझे दूसरी भूल भुलैया, तरीके मोहम्मद सफा
इसमें
चाहता
बिदआत से इज्तनाब के बारे में है कि भूल से भूल भुलैया मैं नहीं चाहता। बिल्कुल
हूँ, तरीके मोहम्मद सफा चाहता हूँ, न जुब्बा न कुब्बा न दस्तार बंदी, न जुब्बा न कुब्बा न दस्तार बंदी, जो कबूल हो वो अदा चाहता हूँ, जो कबूल हो वो अदा चाहता हूँ, मैं उसकी मोहब्बत की दौलत का तालिब, मैं उसकी मोहब्बत की दौलत का तालिब, उसी को है मालूम क्या चाहता हूँ, उसी को है मालूम क्या चाहता हूँ, खुदाया मुझे अब तो अपना बना दे,
आमीन।
खुदाया मुझे अब तो अपना बना दे, खुदाया मैं तेरी रजा चाहता हूँ, खुदाया मैं तेरी रजा चाहता हूँ, करम कर करम कर करीमों के खालिक, करम कर करम कर करीमों के खालिक, करम की नजर में सदा चाहता हूँ, करम की नजर में सदा चाहता हूँ, मैं सिद्के सिद्दीक को और उमर की फिरासत, मैं सिद्दीक सिद्दीक और उमर की फिरासत और उस्मान की जो दो सखा चाहता हूँ और उस्मान की जो दो सखा चाहता हूँ। अली की शुजात से हिस्सा मैं पाऊँ, अली की शुजात से हिस्सा मैं पाऊँ, हसन का तरीके वफा चाहता हूँ, हसन का तरीके वफा चाहता हूँ। मैं शबीर सजदे शबीर ना भूलूं, मैं शबीर सजदे शबीर ना भूलूं, तेरे वास्ते हो न फिदा चाहता हूँ, तेरे वास्ते हो न फिदा चाहता हूँ।
ये कलाम जो हमारा है वो बहुत पुराना है। मतलब ये हम कह सकते हैं कि जब हमारी कॉलेज के दौर की जो शायरी थी जो गायब हो गई, दरमियान में गायब हो गई थी बिल्कुल, काफ़ी अरसा कुछ भी नहीं था। हाँ जी, तो दरमियान में ये कलाम आया था। मतलब ये आप कह सकते हैं किसी तरीके से उड़ के आ गया हमारा ये कलाम। तो ये लेकिन पता नहीं महफूज कैसे रहा, क्योंकि अक्सर चीज़ें महफूज नहीं रहती थी। तो ये मुझे हैरत की बात है कि बल्ले महफूज कैसे रहा, कहाँ पर लिखा था, अल्हम्दुलिल्लाह के महफूज रह गया। तो ये मतलब बहुत सा उस वक़्त की बात है। तो बहरहाल मैं हज़रत की बात कर रहा था। अल्लाह अकबर की हज़रत जो है ना बहुत ज़्यादा यानी माशाल्लाह यानी इंसान के सामने आईना कर देते हैं। आदमी को पता चल जाता है कि मैं क्या कर रहा हूँ और होना क्या चाहिए। बुनियादी बात यही। चूँकि दर मिलकश नबाशुद हब भाई जिस पे गंगल छिजो या जुबाई, चूँकि उसके मिल्क में एक दमड़ी नहीं होती तो जुबा क्या खरीदेगा, सोया उसके तमस्कर के लिए दुकान को दुकानदार को परेशान करेगा भाई। और कोट वाली बात आज दर तिजारत नीस तश सरमाए बस शख्स सश्त ओज साए, तिजारत में उसके पास कोई सरमाए नहीं, बस क्या उसका मनहूस वजूद और क्या साए बेकार होने में दोनों बराबर है। मतलब जिस तरह ये शख्स मुतालिब मता न होने के सबब से हुसूल मता से महरूम है, इस तरह जो शख्स तालिब हक ना हो तो विसाल हक से महरूम होता है। और जिस तरह जो शख्स मुफलिस होने के सबब से तालिब मता नहीं है, इस तरह दूसरे शख्स मोहब्बत हक न होने के बायस तालिब हक नहीं है। आगे इरशाद है, माया दर बाजारे दुनिया ई जरस्त, माया आ जा इश्को दो चश्मे तरस्त। सुभान अल्लाह क्या अजीब बात की। माया दर बाजारे दुनिया ई जरस्त, माया आ जा इश्को दो चश्म तरस्त। बाजार दुनिया में तिजारत करने का सरमाया नकदी है और वहाँ ताल्लुक बिल्ला के मुकाम में सरमाया इश्क और दर्दनाक आंखें हैं। ये बात फरमाई। मतलब ये है कि हज़रत शाह इस्माइल शहीद रहमतुल्लाह अलैह ने अवकात में इस पर बड़ा ज़बरदस्त पूरे चैप्टर बांधा है, पूरा चैप्टर बांधा है। आपको मुफ्ती साहब याद है हुब्बे इलाही पे बात के, जिस पर काफ़ी तफसील से बात हुई थी कि अल्लाह और मखलूक के दरमियान कोई चीज़ मुनासिबत की नहीं है तो फिर कैसे पहुंचा जाए, मतलब यानी क्या क्या जाए। तो फरमाए अल्लाह पाक ने हुब के ज़रिए से इस पूरे कायनात को पैदा किया है, तो हुब के ज़रिए से उसका इंसान तारे हो सकता है। ये मतलब हज़रत ने पूरा जो खुलासा निकाला था उसका, ये हज़रत ने देखो ना यहाँ पर बयान फरमा दिया। हाँ जी, कि माया दर बाजारे दुनिया ई जरस्त, माया आ जा इश्क दो चश्मे तरस्त, कि वहां का मा सरमाया तो ये है। हर के ओ बे माया दर बाजार रफ्त, عمر رفت و باز گشت و خام و تفت. ورنہ جو شخص سرمایہ سے خالی بازار میں گیا اس کی عمر برباد گئی اور اس حالت میں ناکام اور برہم ہو کر واپس آ گیا. ہاں ہے کجا بودی برادر ہیچ جا، ہے چو پختی بہر خوردن ہیچ با. اگر اس سے پوچھے ارے بھائی تو کہاں تھا، تو جواب میں مارن دامت کے ہی کہے کہیں بھی نہیں. اور اگر پوچھے ارے تو نے کھانے کے لیے کیا پکایا، تو کہے کوئی سال نہیں پکایا، آخر بازار سے کوئی لایا ہوتا تو پکا تھا. آگے طالب ہونے کی ترغیب دیتے ہیں، مشتری شو تا بجمت دست من، لال زائد مادن آبست من. اے مخاطب تو طالب بن جا کہ میرا ہاتھ عطا فیض کے لیے حرکت کرے. والذین جاہدوا فینا لنہدینہم سبلنا. ہاں جی، اور تاکہ میرا قلب کا بھرپور مادن فیض کے لال جواہر اگلے. آگے اہل ارشاد کو مشورہ دیتے کہ لوگوں کو بلا طلب بھی فیض سے متمتع کرنا چاہیے، کیونکہ طلب واردات کے آج کل سرد بازاری ہے. اگر افاظ برکات طلب پر موقوف رہا تو بدنیا فیض سے تئی دست رہ جائے گی. یہ مشائخ کے لیے فرمایا ہوگا. ہاں جی، مشتری گرجے کہ سست و بار دست، دعوت دی کن کے دعوت بار دست. سبحان اللہ، کیا عجیب بات ہے. یعنی مطلب ہے کہ حضرت اگرچہ طالب سست و افسردہ ہے، مگر آپ کی سستی افسردگی اس کام نہ لے، ہاں دین کی دعوت برابر کرتے رہیں، کیونکہ دعوت کرنے کا حکم اس صورت میں بھی وارد ہے. ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنہ وجادلہم باللتی ہی احسن. یعنی اے پیغمبر، لوگوں کو عقل کی بات اور اچھی اچھی نصیحتوں سے اپنے پرورگار کے راستے کی طرف بلاؤ، کے ساتھ بحث بھی کرو تو ایسے طور سے کہ وہ لوگوں کے نزدیک بہت ہی پسندیدہ ہو. ظاہر ہے کہ رائے خدا کی طرف بلانے کے لیے اچھی اچھی نصیحتوں کی ضرورت جب ہی پیش آ سکتی ہے کہ سامعین میں طلب نہ ہو، بلکہ جب ان سے بحث کی ضرورت بھی مسلم ہے تو ان کے طلب سے خالی ہونے کے علاوہ منکر ہونے کا بھی احتمال ہے. اس قسم کا حکم سورہ شورا، سورہ حج، سورہ قسم میں وارد ہے. میں اب آپ کو ایک عملی مثال دیتا ہوں، عملی مثال جو میرے ساتھ پیش آیا اور کافی عرصہ پیش آتا رہا ہے. ہاں جی، ہم جاتے تھے پیر کے دن، ہماری مجلس ہوتی تھی خیابان میں، جو چھپر والی مسجد، آپ تو آتے رہے ہیں اس میں. اور ایکٹ فور میں ہمارا بیان ہوتا تھا اتوار کے دن. ایکٹ فور میں پڑھے لکھے لوگ ہوتے تھے، محلے کے لوگ ہوتے تھے، وہاں کے لوکل لوگ ہوتے تھے جن میں طالبین ہوتے تھے، اور باقاعدہ انتظار کرتے تھے. ہاں جی، مطلب انتظار کرتے تھے جب وہاں پہنچتے تھے، جبکہ چھپر والی مسجد میں ادھر ادھر کے لوگ، ظاہر ہے وہ بالکل بازار کا معاملہ ہے نا، محلہ تو اس سے دور دور ہے نا، تو بازار کے مطلب جو لوگ ہوتے ہیں، جو باغم باغ ہوتے ہیں، بس نماز کے لیے آ گئے، بس بیٹھ گئے. اب وہاں نے بس بیان شروع ہو گیا. آپ یقین کیجئے کہ جو ٹینشن مجھ پہ ہوتی تھی خیابان کے بیان میں، وہ میں آپ کو بتا نہیں سکتا. میرا پورا بیان گوئے جیسے میں لوگوں کو باندھ رہا ہوں، اسی میں سارا زور ہوتا تھا. یعنی بیان میں جو ہوتا تھا نا، وہ تو ہوتا تھا، لیکن مطلب اس سارا زور اسی میں ہوتا تھا کہ کوئی اٹھے نہیں. ہاں جی، تو یہ پورا ایک اعصاب کے اوپر پورا ایک زور ہوتا ہے، مطلب کوئی گپ شپ کی بات نہیں ہوتی. یعنی آپ جو ہے نا، مطلب ان کو جو کھینچ رہے ہوتے ہیں تو وہ اچھا خاصا زور لگتا ہے. ایٹ فور میں بالکل میں فری بیٹھتا تھا، اور وہاں پر بیان میں آج سے ایسی چیزیں آتی تھی کہ ابھی میرے پاس ریکارڈڈ ہے، دونوں انسان سن سکتے ہیں، ایٹ فور کا بیان بھی سن لے اور خیابان کا بیان بھی سن لے. خیابان کے بیان میں دعوت زیادہ ہوتی ہے، ہوتی تھی، اور ایٹ فور کی بیان میں واردات زیادہ ہوتی تھی. علوم آ رہے ہیں، آ رہے ہیں، آ رہے ہیں، آ رہے ہیں، آ رہے ہیں. ہاں جی، مطلب وہ اس قسم کی بات ہوتی تھی، نئی نئی باتیں، اور مطلب جو ہے نا وہ جو آتی ہے. تو اس کا مطلب ہے کہ اللہ تعالیٰ کا معاملہ تو ہے نا پھر. تو اب وہ خیابان والے جو تھا، وہ تو یہ پیچھے والے ہیں جو فرمایا کہ تم سستی نہ کرو. مطلب یہ کہ اگر طلب نہیں ہے تو پھر بھی دعوت کا حکم تو ہے نا، تو دعوت تو دیتے رہو. اور ایٹ فور میں وہ والی بات ہے کہ جو پہلے سے طالب بن کے آئے ہیں تو ان کے لیے تو اللہ تعالیٰ بھیجتے ہیں نا. उनके लिए तो अल्लाह ताला भेजते हैं, उनके लिए तो कोई मसला नहीं होता। यही असल में बुनियाद है इन तमाम चीज़ों का, कि जो लोग तालिब होते हैं उनके लिए अल्लाह पाक भेजते हैं। हम मुझे खूब याद है हज़रत मौलाना मदहत भालपुरी साहब रहमतुल्लाह का बयान था, गालिबा सेकंड लास्ट था थर्ड लास्ट था, क्योंकि शायद एक साल या दो साल बाद हज़रत फोत हुए थे। हज़रत का बयान काफ़ी लंबा हो गया, मगरब के बाद शुरू होता था और इज्तमा में बड़ा लंबा हो गया। फिर हज़रत ने ख़ुद फरमाया, भाई मैं कैसे चुप हो जाऊँ, मैं कैसे रुक जाऊँ, सारा मजमा मुझे चूस रहा है, सारा मजमा मुझे चूस रहा है। तो ये मतलब ज़ाहिर को गोया कि हज़रत फरमाया, चूँकि तालिबीन बैठे हुए हैं लिहाजा मजामीन आ रहे हैं उनके लिए आ रहे हैं। और बिल्कुल ऐसे ही होता है कि आप मैं अगर अंदर कमरे में बैठ जाऊँ ना और ये लिखना शुरू, तो शायद एक सफ़ा भी ना लिख सकूँ, ये मेरा तजर्बा है, एक सफ़ा भी नहीं लिख सकूँ। और यहाँ बैठूँगा तो सुभान अल्लाह, फिर अल्लाह पाक जब भेजते हैं तो भेजते हैं, फिर वो हमें भी, हमें नज़र आते हैं, आपको भी नज़र आते हैं, सबको नज़र आता है, वो उसमें फिर अल्लाह ताला की तरफ से होता है। तो ये असल में ये चीज़ अगर किसी के ऊपर कुली हो तो अपनी बात को वो अपनी बात ना समझे, फिर भाई मेरी बात नहीं है, ये तो उनकी बात है जो सामने बैठे हुए हैं, जो सामने बैठे हुए उनकी बात है, मेरी बात अगर होती तो अंदर भी वही होती ना, फिर तो अंदर भी होती, अंदर नहीं है बाहर है, क्यों है फिर? इसलिए कि अल्लाह उनके लिए भेज रहा है जिनके लिए तलब है, बस यही असल में इसमें। तो हजरत ने माशाल्लाह इसमें को है कि दो बातों में किया, सरमाया क्या है, इश्क मोहब्बत, इल्तिजा ज़ारी, ये दोनों मतलब ये इसका वो है रास्ता है खींचने का, रास्ता है खींचने का, इस जरिए से आप खींच रहे होते। लेकिन अगर खींचना नहीं है तो फिर जो दाई है उसको रुकना नहीं चाहिए, फिर वो ना खींचे तो आप खींचे। हमारे पश्तों में इसके लिए ज़रबुल मिसल है, वो ज़रा थोड़ा सा रिवर्स है लेकिन बहरहाल उस तरफ इस्तेमाल किया जा सकता है। वो कहते हैं चगल नहीं तख्ती न मल लो तख्ती, हाँ जी अगर चोर नहीं भागता तो फिर वो दूसरे भागे, मतलब ये है कि वो उसका वजह ये है कि फिर अगर जहाँ जिसने कर रहे हैं वो नहीं है तो फिर दूसरा करे। तो इसका मतलब ये है कि अगर हम लोग अगर बाकी तालिब नहीं है तो दाइयों को नहीं थकना चाहिए, दाइयों को जो मैं जानब अल्लाह अल्लाह पाक की तरफ से मुकर्रर हूँ, और ये इस पर खुशकिस्मती होती है जो जिसको अल्लाह मुकर्रर फरमाते हैं, कोई इस पर फ़ख्र नहीं करना चाहिए, तो अल्लाह ताला की तरफ से होता है, जिसको अल्लाह पाक अपना तरफ बुलाने के लिए कबूल फरमाए तो उसको अपना बनाते हैं ना। हाँ जी, तो अगर अल्लाह पाक ने किसी की तश्कील की और किसी को अल्हम्दुलिल्लाह ज़रिए बनाए तो शौक़ से अपने काम को अल्लाह ताला के लिए करे। उदउ इला सबीली रब्बिक रब्बिका बिल हिकमती वल मौइज़तिल हसनती वजादिलहुम बिल्लती ही आसन, इस पर अमल करके लगे रहे, लगे रहो लगे रहो, लग जाएगी, मतलब ये हमारे बजुर्ग फरमाते थे, लगे रहो लग जाएगी। अल्लाह पाक हम सबको नसीब फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अत्तवाबुर रहीम, सुभान रब्बिका रब्बिल इज़्ज़ति। आपके मुफ्ती साहब कब है पौने आठ? हाँ ठीक है, बस फिर तो आप जा सकते हैं। सल्लल्लाहु अलैहि नबी لا إله إلا الله 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 لا अल्लाह अकबर अल्लाह अकबर। अल्लाह अकबर अल्लाह। अशहदु अन ला इलाहा इल्लल्लाह। अशहदु अन ला इलाहा इल्लल्लाह। الله أكبر الله أكبر لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد بن بسم الله الرحمن الرحيم لا إله إلا الله 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 محمد رسول الله لا إله إلا هو 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 ला इलाहा इल्लाहू 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 ला इलाहा इल्लाहु 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 अल्लाहुम्म सल्ली अला सय्यिदिना मौलाना मुहम्मद बारस हक 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 अल्लाहुम्म सल्ली अला सय्यिदिना अल्लाह 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 अल्लाहुम्म सल्ली अला सय्यिदिना मौलाना मुहम्मद बारक वसल्लम الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب لا إله إلا أنت سبحانك إنا كنا من الظالمين ربنا اغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار اللهم لك صلاتي ونسك ومحيا ومماتي وإليك ما أبي ولك ربي دراسي اللهم إني أسألك من خير ما تجيء بالرياح اللهم اجعلني وعظم شكرك واكثر ذكرك واتبع نصيحتك واحفظ وصيتك اللهم ان قلوبنا ونواسينا وجوارحنا بيدك لم تملكنا من شيء فاذا فعلت ذلك بنا فكن انت ولينا واهدنا الى سواء السبيل اللهم اجعل حبك احب الاشياء الي واجعل هجرك اخفى الاشياء عندي وقت اني حاجات الدنيا من شوق الى لقائك واذا اقرت اعين الدنيا من دونهم فاقرئ عيني من عبادك اللهم إني أسألك الصحة والعفة والأمانة وحسن الخلق والرضا بالقدر اللهم لك الحمد والشكر ولك المن فضلا اللهم إني أسألك التوفيق لمحبك من المال وصدق التوكل عليك وحسن الظن بك اللهم افتح مسامع قلبي لذكرك وارزقني طاعتك وطاعة رسولك وعملا بكتابك. اللهم اجعلني اخشاك كاني اراك ابدا حتى القاك واسدني بتقواك ولا تشكني بمعصيتك. اللهم التم بي في تيسير كل يسير فان تيسير كل يسير عليك يسير واسلك اليسر المعافاه في الدنيا والاخره. اللهم اعف عني فانك عفو كريم. اللهم طهر قلبي من النفاق وعملي من الرياء ولساني من الكذب وعيني من الخيانه فانك تعلم خائنة الاعين من التوبه ما تخفي الصدور. اللهم ارزقني عينا هتو على تينة اسكان القلب بظروف الدم من خشيتك قبل ان تكون الدم دما والراس جمره. اللهم عافني في قدرتك وادخلني في رحمتك واقضي اجلي في طاعتك واختم لي بخير عملي وجل ثوابه الجنه. اللهم فارج الهم وكاشف الغم مجيب دعوة المستغفرين الرحمن الدنيا ورحيمها. انت ترحمني فارحمني برحمه تغنيني بها رحمه عن رحمه من سواك. اللهم اني اسالك من فجاءات الخير واعوذ بك من فجاءات الشر. اللهم انت السلام منك السلام واليك يعود السلام. اسالك يا ذا الجلال والاكرام ان تستجيب لنا دعوتنا وتغطينا رغبتنا وان تغنينا عني عمن عانيت وعنا من خلقك. اللهم اغفر لي واختر لي. اللهم ارزني بقضائك وبارك لي فيما قدر لي حتى لا اهيب تعجيل ما اخرت ولا تاخير ما اجلت. اللهم لا عيش الا عيش الاخره. اللهم اهني مسكينا ومتني مسكينا واحشرني في زمره المساكين. اللهم اجلني من الذين اذا احسنوا استبشروا واذا اساءوا استغفروا. اللهم اني اسالك رحمه من عندك تهدي بها قلبي وتجمع بها امري وتلم بها شاسي وتسلم بها ديني وتقضي بها ديني وتحفظ بها غيبي وترفع بها شهادي وتبيض بها وجهي وتزكي بها عملي وتلهمني برشدي وترد بها وفلتي وتعصمني من كل سوء. اللهم اتني ايمانا لا يرتد ويقينا ليس بعده كفرا ورحمه انال به شرف كرامتك في الدنيا والاخره. اللهم اني اسالك الفوز في القضاء ونزول الشهداء وعيش السوداء ومرافقه الانبياء والنصر للاعداء انك سميع الدعاء. اللهم قصر عن رأيي وزوف عن أمولي ولم تبلغ منيتي ومسألتي من خير وعدت أحدا من خلقك أو خير أن تموتي أحدا من عبادك فإني أرغب إليك فيه وأسألك برحمتك رب العالمين. اللهم إني أزر بك حاجتي وانكسر رأيي وزوف عملي افتقرت إلى رحمتك فأسألك يا قاضي الأمور يا شافي الصدور كما تجير بين البحور كما تجيرني من عذاب السعير ومن دعوة الصبور من فتنة القبور. اللهم زل حبل الشديد والأمر الرشيد أسألك الأمن يوم الوعيد والجنة يوم الخلود مع المقربين الشهود بالركع السجود الموفين بالهدوء إنك رحيم ودود إنك تفعل ما تريد. اللهم اجعل هادينا مهتدين غير الضالين ولا مدلنا سلما لوليك وهربا لأدائك ونحب بحبك من أحبك من أحبك ونعادي بدعوتك من خالفك من خلقك. اللهم هذا الدعاء وعليك الإجابة وهذا الجود وعليك التكلان. اللهم لا تكلني إلى نفسي طرفة عين ولا تنزل مني صالح ما يأتيني. اللهم إنك لست بإله استحدثناه ولا بربي يبيد ذكرك تدعناه ولا لك شركاء يغزون معك ولا كان لنا قبلك من إله نلجو إليه ونزلك ولا عنك ولا خلقنا أحد فنشكي فيك تبارك وتعالى فنسألك لا إله إلا أنت اغفر لي. اللهم أنت خلقت نفسي وأنت توفى لك مماتها ومحيا عن حياتها فاحفظ بما تحفظ ببارك الصالحين ونمتها فاغفر لها وارحمها. اللهم إني بالعلم وزيني بالحلم وأكرم بالتقوى وجملني بالعافية. اللهم لا يدركني زمان ولا يدرك زمانا لا يتوفي الأليم ولا يستخفيه من الحليم قلوبهم قلوب العالجم ولسنتهم ولسنه العرب. اللهم اني اتخذ عندك عهدا لن تخلفني فانما انا بشر فايما مؤمن ازيت وشتمت وجلدت ولعنت فجل له صلاه وزكاه وقربه تقرب اليك. اللهم اني اعوذ بك من البرس ومن الشقاق والانفاق وسوء الاخلاق ومن شر ما تعلم اعوذ بالله من حال اهل النار ومن النار ما قرب اليها من قول وعمل ومن شر ما انت اخذ بناصيتي واعوذ بك من شر ما في هذا اليوم وشر ما بعده ومن شر نفسي وشر الشيطان وشركه ونقترف على انفسنا سوءا ونجره الى مسلم او اكتسب خطيئه ذنبا لا تغفره من ذكر المقام يوم القيامه. وتقبل هذه الدعوات فيك محمد الشرف علي وعبد واسم محمد المصطفى محمد علي محمد المشفي وعبد الماجد مولانا محمد الشرف سليماني ومولانا محمد زكريا وصوفي محمد اقبال مدني وسيد علي شاه وسيد تسليم لك وسيد تنزيم لك رحمه الله عليهم وجميل متعلقين وفيك ابائهم وماتهم وجميع المؤمنين والمؤمنات وصلى الله تعالى سيد الكائنات وكل المخلوقات صلاه تسبق الايات. ربنا تقبل منا انك انت السميع العليم وتب علينا كالتوبه. سبحان ربك رب العزه عما يصفون وسلام المرسلين.